हेलो, भेरी गुड मर्निङ, नमस्कार, हार्दिक स्वागत छ यहाँहरू सम्पूर्णलाई प्रदेश नम्बर 7 को विकास प्रति समर्पित एफएम दिनेश एफएम 93.8 मेगाहर्जमा कार्यक्रम तातो बहासको पर्खाइमा बस्नुभएका आदरणीय सम्पूर्ण श्रोता एवं फेसबुक लाइभ हेरिरहनुभएका आदरणीय सम्पूर्ण दर्शक महानुभावहरूमा हार्दिक स्वागत एवं अभिवादन टक्र्याउन चाहन्छु कार्यक्रम प्रस्तावमा नवराजस्थानको। र हामी दिनु विभिन्न विषयमा चर्चा परिचर्चा बहस गर्छौँ। यहाँहरू सबैले थाहा छ, समसामयिक आर्थिक सामाजिक राजनीतिक हरेक विषयवस्तुमाथि हामी सिधा प्रश्न गर्छौँ र सिधा प्रश्नको सिधा उत्तर खोज्छौँ कार्यक्रम तातो बहसमा। हामी पछिल्लो समय प्रदेश नम्बर 7 को राजधानीका लागि संसदको विशेष समिति बनेको छ, जसमा 5 सदस्यीय समिति बनिरहँदा उक्त समितिले अबको 2 दिनभित्र अर्थात् अबको 2 दिनपछि चाहिँ प्रदेश नम्बर 7 को थाई राजधानी र नामाङ्करण के राख्नेछ भनेर विशेष सुझाव दिँदैछ र उक्त सुझावलाई प्रदेश सभाको 2/3 मतले चाहिँ पास गर्नेछ। र यसको पूर्व सन्ध्यामा विभिन्न किसिमका टिक्का टिप्पणी छलफल हुन थालेका छन्। पहाडमै राख्ने या तराईमा राख्ने, यो किसिमको बहस चलिरहँदा प्रदेश नम्बर 7 को राजधानी दिपायल हुन्छ या धनगढी नै यथावत रूपमा रहन्छ। यसै विषयमा हामी कुराकानी गर्दैछौँ। पछिल्लो समय प्रदेश नम्बर 7 को जनसङ्ख्याको रूपमा कुरा गर्ने भने झन्डै 25,52,000 जनसङ्ख्या रहेको प्रदेश नम्बर 7 मा, क्षेत्रफलको हिसाबले हेर्ने भने 19,539 वर्ग किलोमिटर रहेको प्रदेश नम्बर 7 मा, पहाडी 7 वटा जिल्लाको क्षेत्रफलको कुरा गरौँ, 14,694 वर्ग किलोमिटर पहाडी 7 जिल्लाको क्षेत्रफल रहेको छ भने तराईको 2 वटा जिल्लाको 4,800 वर्ग किलोमिटर मात्रै रहेको छ। जनसङ्ख्याको कुरा गरौँ, पहाडमा चाहिँ 11,67,000 रहेको छ, तराईमा भने पहाडमा केही मात्रामा बढी देखिन्छ, अर्थात् यसको कि 3 लाखको हारारीमा बढी देखिन्छ। 13 लाख सेरोफेरोमा, 14 लाखको सेरोफेरोमा चाहिँ पहाडको जनसङ्ख्या र तराईको जनसङ्ख्याको डिफरेन्स देखिरहँदा वास्तवमै विश्वका कैयौँ उदाहरणहरू छन्, जहाँ चाहिँ अमेरिकाको उदाहरण लिने हो भने न्युयोर्कमा पनि राजधानी, प्रदेशको राजधानी बनाइरहँदा अल्बानी त्यहाँको चाहिँ ठुलो सहर हो न्युयोर्क भने, प्रदेशको राजधानी चाहिँ अल्बानी बनाइएको छ। त्यसै गरी गुजरातको कुरा गरौँ, जहाँ ठुलो सहर अहमदाबाद रहेको छ भने गुजरातमा पनि ठुला सहरहरूलाई आधारै बनाएर राजधानी नबनाएका उदाहरणहरू देखिन्छन्। वास्तवमै प्रदेशको आर्थिक सामाजिक राजनीतिक र पूर्वाधार हरेक किसिमले चाहिँ प्रदेशको राजधानी उपयुक्त ठाउँ कहाँ होला सबै जनताका लागि यतिखेर यसै प्रश्नमा रहेर कुराकानी गरिरहँदा आजको तातो बहसमा हामी प्रदेश नम्बर 7 का प्रभावशाली नेताहरूसँग कुराकानी गर्दैछौँ भने भोलि हामी प्रदेश नम्बर 7 का मान्य सांसदहरूसँग अन्तिम राय सल्लाहसँगै हामी जनताको बिचमा पर्सि जानेछौँ। आजको यो तातो बसमा यतिखेर हाम्रो बिचमा नेपाल कम्युनिस्ट पार्टीका नेता खगराज भट्ट यतिखेर हाम्रो बिचमा हुनुहुन्छ, प्रदेश नम्बर 7 को राजधानी र यसै विशेष सन्दर्भमा कुराकानी गर्दैछौँ। उहाँलाई म वेलकम गर्छु। खगराजी, यहाँलाई स्वागत छ कार्यक्रम तातो बसमा।
धन्यवाद।
आराम हुनुहुन्छ भट्ट सर? ओके भट्ट सर, अहिले तपाईँ पार्टीको कुन स्थानमा हुनुहुन्छ? ठ्याक्कै तपाईँको बारेमा अलिकति धेरै पछाडि कुराकानी हुँदैछ, जनतालाई धेरै थाहा छैन, पार्टीमा तपाईँको सम्मान भएको छ कि छैन जनतालाई भन्नुहोस् त। आज
म पार्टीले मलाई सम्मानजनक भूमिका दिएको छ, म पार्टी केन्द्रीय समितिमा सदस्यको रूपमा अहिले छु र अहिले कार्यदलले प्रदेश स्तरका कार्यदलहरूले आफ्नो काम गरिरहेका छन्। प्रदेश र जिल्ला स्तरीय पार्टी कमिटी र जनवर्गीय संगठनका केन्द्रीय संरचनाहरूको एकीकरणको चरण अन्तिम चरणमा पुगेको छ। जब प्रदेश र जिल्लाको एकीकरण औपचारिक रूपले सम्पन्न हुनेछ, त्यसपछि हाम्रा भूमिकाहरू औपचारिक रूपले आउनेछन् र त्यति बेला आम जनताको बिचमा अझै व्यवस्थित।
भनेपछि तपाईँ सन्तुष्ट हुनुहुन्छ भट्ट सर? आज पार्टीको नेतृत्वमा खास गरी कुरा गर्ने भने स्थायी कमिटीमा कमसेकम पर्नुपर्ने खगराज भट्टको राजनीति इतिहास हेर्ने हो र खास गरी तपाईँले नेपाल कम्युनिस्ट पार्टी माओवादीमा पुर्याएको योगदानको मूल्याङ्कन भएकै हो, त्यसो भए पार्टीभित्र आज पार्टी समायोजन हुँदा एकता हुँदा?
तत्कालीन माओवादी केन्द्रले मलाई सचिवालय सदस्यको रूपमा समितिको संरचनामा पुर्याएकै हो। त्यसो हुँदा माओवादी पार्टीको कोणबाट मात्रै हेर्दा मैले तपाईँले भनेको प्रश्नमा आफ्नो भूमिका प्राप्त गरेकै हो। जब पार्टी एकीकरण भयो, एउटा विशाल पार्टीको केन्द्रीकरण, देशका सबैभन्दा ठुला कम्युनिस्ट पार्टीहरूको एकता र यसमा पदहरूको समायोजन गर्ने कुरा आफैमा एउटा कठिन र जटिल विषय थियो, तपाईँलाई थाहा छ। तत्कालीन नेकपा एमालेका वरिष्ठ नेता, पार्टीका जल्दाबल्दा नेता, पार्टी उपाध्यक्ष सुदूरपश्चिमको एउटा स्थापित नेता भीम रावल पार्टीको उपाध्यक्ष हुनुहुन्थ्यो, तर अहिले स्थायी समितिमा हुनुहुन्छ। पार्टीका अर्का उपाध्यक्ष तपाईँ युवराज देवालीदेखि अष्टलक्ष्मी सत्यसम्मका नेताहरू पनि अहिले स्थायी समितिमा हुनुहुन्छ। त्यस्तै गरी माओवादी पार्टीभित्रबाट पनि थुप्रै पदाधिकारी तहमा रहेका नेताहरू अहिले स्थायी समितिमा हुनुहुन्छ।
भनेपछि तपाईँहरू त्यस्तो विवादमा हुनुहुन्न, त्यसो भए तपाईँले चित्त दुखाउनु भएको छैन होइन पार्टी एकतासँगै?
हामी सन्तुष्ट छौँ। हाम्रा लागि व्यक्तिगत आकाङ्क्षा, महत्वाकाङ्क्षा र पद प्राप्ति भन्ने कुरा हाम्रो लागि ठुलो विषय होइन। सिङ्गो राष्ट्र र जनताको पक्षमा पार्टीको एकता, कम्युनिस्ट आन्दोलनको एकता त्यो झन्डै 60 वर्षभन्दा लामो नेपाली जनताको सपनालाई यथार्थमा हाम्रो आदरणीय नेताहरूले पुर्याएका छन्। त्यो अवस्थामा उहाँहरूले गरेको त्यो महान प्रयत्नको अगाडि हाम्रा अनुभूतिहरूले कुनै अर्थ राख्दैन।
अब खगराजी, तपाईँ हिजो पनि लेखराज भट्टसँग अलिकति असहमति राख्दै आउनु भएको थियो, पार्टी एकतापछि तपाईँ लेखराज खेमामा जाने कि अब भीमरावल खेमामा जाने?
म कुनै खेमामा जान्न, म पार्टी निर्माणको खेमामा जान्छु र हामी सबै मिलेर एउटा सुदृढ व्यवस्थित गतिशील जुझारु एकीकृत केन्द्रीकृत र वैचारिक संगठनात्मक र भावनात्मक एकताको जगमा उभिएको नवीन मान्यता सहितको पार्टी निर्माण अबको हाम्रो मिसन भिजन हुनेछ र हामी त्यो अनुसारै जानुपर्छ। त्यसैले सबै प्रकारका गुटबन्दी, सबै प्रकारका असहिष्णुता, सबै प्रकारका वैमनस्यता, सबै प्रकारका सङ्कीर्णता, सबै प्रकारका अप्रसन्नताहरूको समाधान गरेर हामी एउटा स्पिडमा पार्टीलाई अगाडि बढाउँछौँ र हामी त्यही ढङ्गले जान्छौँ। अहिले नेतृत्वको अपेक्षा पनि त्यही हो, हामी पार्टीका आगामी नेताहरूको अपेक्षा तर आम जनता र कार्यकर्ताहरूको भावना र मर्मलाई समेटेरै अगाडि बढ्ने हो।
भनेपछि तपाईँ गुटको राजनीतिबाट अलिक टाढा बस्न चाहनुहुन्छ होइन खगराजी? त्यसो भए अहिले
र हामी मैले मात्र होइन, हामी सबै नेपाल कम्युनिस्ट पार्टीलाई माया गर्ने, नेपालका सबै कम्युनिस्टहरूको एकता र यसको सुदृढ एकता चाहने, नेपाल राष्ट्रको समृद्धि र विकास चाहने, समृद्ध नेपाल र सुखी नेपालीको सपनालाई सार्थकतामा बदलेको देख्न चाहने हरेक कार्यकर्ता
अब खगराजी, यतिखेर एउटा विषयले बडो बहस पाएको छ, तपाईँ प्रदेश नम्बर 7 को प्रभावशाली कम्युनिष्टको नेता पनि हो र हिजोबाट तपाईँले माओवादी द्वन्द्वकालबाट ठुलो योगदान पुर्याएको सबै जनतालाई यथावत छ र भनौँ न अवगत भएको कुरा पनि हो। अब प्रदेश नम्बर 7 को राजधानीका लागि संसदको विशेष प्रदेश सभाको विशेष एउटा सुझाव समिति बनेको छ जसको संयोजकमा तारालामा तामाङ हुनुहुन्छ। 5 सदस्यीय उक्त समितिले यहाँसँग सल्लाह गरे कि गरेन?
अब समितिले औपचारिक रूपमा छलफल त भएको छैन, तर समितिका केही सदस्य कमरेडहरूले र अन्य सदस्यज्यूहरूबाट राय सुझाव लिने कामहरू भएको थियो। हामीले के भनेका छौँ भने प्रदेश सङ्घीयताको हामी प्रारम्भिक अभ्यासमा छौँ, एउटा ठुलो बहस, ठुलो विवाद, ठुलो प्रकारको साम्प्रदायिक एउटा मनस्थिति वैमनस्यताको बिचबाट हामीले एउटा प्रदेश प्राप्त गरेका छौँ। हिजो हामीले 7 र 9 जिल्लाको बहस, थारुवान या अखण्ड सुदूरपश्चिमको बहसको क्रमबाट आज हामी 9 जिल्लाको सङ्घीय संरचनामा प्राप्त गर्ने जो अवसर प्राप्त गरेका छौँ, त्यो स्थितिमा हामीले विवेक पुर्याएर सुझबुझका साथ निष्कर्षमा पुग्नुपर्ने यो बेला हो, यो आवेग र भावनाले निर्णय गर्ने बेला होइन भन्ने पहिलो मेरो अनुरोध हो। दोस्रो कुरा, पहाड र तराईको सन्तुलित विकास, सन्तुलित समृद्धि र अखण्ड सुदूरपश्चिमको आन्दोलनको मर्म जति बेला तराई र पहाडको अखण्ड एकताको एउटा मनोविज्ञानमा आधारित थियो, त्यो मर्मलाई व्यक्त हुने ढङ्गबाट
जस्तो अहिले एउटा बहस चलेको छ प्रदेशको राजधानी दिपायल राख्ने या तत्काल अस्थायी राजधानी धनगढी नै ठिक छ भन्ने दुई थरी बहस चलिरहँदा यहाँको विचारमा प्रदेशको राजधानी समग्र रूपमा हेर्ने हो भने प्रदेश नम्बर 7 मा झन्डै 25 लाखको भन्दा बेसी अहिले जनसङ्ख्या भइसकेको छ। क्षेत्रफलको हिसाबले हेर्ने भने 19,539 वर्ग किलोमिटर हाम्रो क्षेत्रफल रहेको छ। पहाडी 7 जिल्लाको कुरा गर्ने हो भने तराईको भन्दा 3 गुणा बढी क्षेत्रफल छ। यो परिस्थितिमा प्रदेशको राजधानी पूर्वाधारको हिसाबले, सुरक्षाको हिसाबले, प्रतिफलका हिसाबले, आर्थिक, सामाजिक, भौगोलिक, राजनीतिक हरेक हिसाबले हेर्ने भने प्रदेशको राजधानी तराई राख्दा ठिक होला या पहाड राख्दा ठिक होला? लेखराज के अरे खगराज भट्टज्यू,
जब पाकिस्तानको गठन भयो त्यति बेला कराची र लाहौर जस्ता ठुल्ठुला सहरहरू त्यहाँ विद्यमान थिए, तर पाकिस्तानको राजनीतिक, प्रशासनिक र सुरक्षा नेतृत्वले ती दुईटै ठाउँलाई राजनीतिको राजधानीको लागि उपयुक्त ठहराएन र अन्तर्गत त्यो रावलपिन्डी इस्लामाबादको वरिपरि गएर केन्द्रित भयो। त्यो इतिहास हामीले पढेका छौँ। राजधानी निर्माण सम्बन्धी अन्तर्राष्ट्रिय अनुभवहरू पनि हामीसँग थुप्रै कक्षमा छन्। भर्खरै हाम्रै छिमेकी भारतको उत्तराखण्ड राज्य बनेको धेरै समय भएको छैन, त्यहाँ पनि नैनीताल, देहरादुनदेखि अन्य थुप्रै ठाउँहरूमा राजधानीका बहसहरू चल्यो र अन्तर्गत त्यो राजधानी देहरादुनमा गएर केन्द्रित भयो। र अन्य विश्वका तपाईँले अघि पनि भन्दै हुनुहुन्थ्यो, थुप्रै ठाउँहरूका विषयहरू पनि यस्तै बहसको क्रममा आए र मलाई के लाग्छ भने तपाईँले त्यो जनसङ्ख्याको कुरा गर्नुभयो, अहिले काठमाडौँबाट ठगिएको सुदूरपश्चिम र तराईबाट ठगिएको पहाडको नियति हामीले भोग्दै आएका छौँ। तराईमा जनसङ्ख्या घटी छ झन्डै झन्डै आधा जनप्रतिनिधिहरू दुईटा जिल्लाबाट र बाँकी सात जिल्लाबाट आधा जनप्रतिनिधिको अवस्थामा दुई हजार हामी एकछिन कल्पना गरौँ अथवा हेरौँ पछाडि फर्कौँ, 2048 सालमा तराईका जिल्लाबाट जम्मा पाँचजना प्रतिनिधि सभाका सदस्यहरू चुनिनुहुन्थ्यो भने सिङ्गो पहाडबाट भन्दै 14 जना त्यति बेला प्रतिनिधि सभामा चुनिनुहुन्थ्यो भने यो 48 सालदेखि 64 सालको यो छोटो अवधि
हजुर
अझै भनौँ यो अहिले हामीले अहिलेको अवस्था यो 75 अथवा यो 74 सालको हाम्रो सङ्घीय संसदको निर्वाचनसम्म हामी आइपुग्दा पहाड र तराईमा बराबरी सङ्ख्यामा हाम्रो प्रतिनिधिको स्थिति बन्यो। यो कसरी बन्न पुग्यो? किन यति धेरै पहाडमा प्रतिनिधिको सङ्ख्या घट्यो, किन यति धेरै ठुलो सङ्ख्यामा तराईमा वृद्धि भयो भन्ने कुराको एउटै कारण के हो भने पहाडमाबाट ठुलो मात्रामा तराईमा बसाइसराईको स्थिति आयो। यदि अहिले पनि हामी सबै कुरा तराई केन्द्रित गर्ने सोचबाट प्रभावित हुनेछ भने पहाडमा खाली हुने र तराईको खेतीयोग्य जमिन जम्मै घरघरीमा सिकिने र सुदूरपश्चिम भनेको कैलाली र कञ्चनपुर मात्रै हो भन्ने प्रकारको सन्देश जाने अवस्था छ। जस्तो मेरो गाउँको कुरा गरौँ, मेरो गाउँमा हिजो गाविसका दुईटा वडाहरू थिए, अबको 10 वर्षपछिको चित्रको अनुमान मैले अहिले हेर्दा मेरो आफ्नै परिवार बाहेक कुनै पनि मान्छे पहाडमा नबस्ने अवस्था मैले देखिरहेछु। यो परिस्थितिलाई कसरी रोक्ने, यो व्यापक स्तरको बसाइसराईलाई रोक्ने प्लान के हो हाम्रो
भने खगराजी, जस्तो तपाईँले यो विचार राखिरहँदा मैले यहाँनिर बिचमै कुरा काटेँ, यहाँको म क्षमा चाहन्छु। जस्तो यो पछिल्लो समय यहाँले धारणा राख्दै हुनुहुन्छ तराईमा चाहिँ भनौँ न जनसङ्ख्याको चाप बढ्दै गयो, कृषि उर्वर भूमिको चाहिँ विनाश हुँदै गयो भन्ने यहाँले तर्क राखिरहँदा राजधानी हुँदैमा चाहिँ पहाडको विकास हुन्छ, यदि तराईमै राजधानी भयो भने पहाड चाहिँ उपेक्षित हुन्छ भनेर कुनै तर्क दिन सकिने आधार छ खगराजी?
यसमा त सयौँ सयौँ तर्क दिन सकिन्छ। किनभने पहिलो कुरा पहाडको विकास पहाड मात्रै भएर पनि विकास हुन्छ। तपाईँलाई स्विजरल्यान्डको बारेमा राम्रो थाहा छ, संसारका नेताहरूले र नेपालका नेताहरूले विगत केही वर्षमा नेपाललाई स्विजरल्यान्ड बनाउने कुरा गर्छ। मलाई लाग्छ स्विजरल्यान्ड हिमाली र पहाडी मात्र भूगोल हो, परिकृत्ता इन्कमको हिसाबले भारतको हिमाचल प्रदेश सबैभन्दा बढी परिकृत्ता इन्कम हो भनेर मैले पढाएँ चाहिँ त्यो मेरो भुगेको कति आधिकारिक हो कति होइन त्यो कुरामा म डिबेट गर्न चाहन्न। त्यसैले पहाडमा हामीले अहिलेसम्म गरेको के हो, पहाडमा मान्छेलाई सिक्नेलाई बनाएको के हो? तपाईँलाई म एउटा उदाहरण हो, सिलगढीमा एउटा क्याम्पस थियो सरकारले खोलेको, त्यो क्याम्पस अहिले पनि छतबाट छिएर पानी परेको दिनमा कक्षा बन्द गर्नुपर्ने अवस्था छ, धेरै पहिले स्थापित त्योभन्दा धेरै पछि बनेका तराईका क्याम्पसहरूका आफ्नै समृद्ध बिल्डिङहरू छ, बाटोघाटो पुल पुलेसा अनि स्वास्थ्य उपचार शिक्षा सुरक्षा लगायत सम्पूर्ण प्रश्नहरूमा पहाडका मान्छेहरू अहिलेसम्म ठगिएको एउटा अनुभूति हामीले प्राप्त गरेका छौँ। त्यसैले राजधानी बनाउने भनेको विकासका पूर्वाधारहरूको केन्द्रीकरण गर्ने कुरा हो। जुन कारणबाट मान्छेहरू तराईतिर बसाइ सर्दै आएका छन् त्यो बसाइ सर्दै आउने कुरालाई रोक्न सकिने एउटा प्रबल आधार थियो। किनभने आज देशभरिबाट काठमाडौँमा मान्छेहरू केन्द्रित किन भइरहेछन्? शिक्षाको केन्द्र, स्वास्थ्यको केन्द्र, रोजगारी र अवसरको केन्द्र, प्रशासनको केन्द्र, सम्पूर्ण अवसर र सम्भावनाको केन्द्र भएको हुनाले देशको 50 लाख सङ्ख्यामा मान्छेहरू काठमाडौँ केन्द्रित छन्। नेपालबाट मात्र नभएर हामी लाखौँको सङ्ख्यामा विदेशमा गएर रोजीरोटीको निमित्त जान्छौँ, तर लाखौँ भारतीय नागरिकहरू र अन्य विदेशीहरू काठमाडौँभित्र आफ्नो रोजीरोटीको निमित्त आउँछन्। त्यसैले राजधानी भनेको
भने खगराजीले पहाडमा राजधानी हुँदा चाहिँ पहाडी जनताको सम्मान हुन्छ र प्रदेश नम्बर 7 को विकास हुन्छ भनिरहँदा पूर्वाधार हामीले पुर्याउन सक्यौँ या सकेनौँ? पूर्वाधार हामीसँग पर्याप्त छ, त्यो पर्याप्त जमिन हामीसँग छ पहाडमा राजधानी स्थापना गर्न, ती भौतिक संरचना बनाउन मन्त्रालयदेखि लिएर क्वार्टरसम्म र विभिन्न विभागहरू बनाउन चाहिने भौतिक पूर्वाधारका लागि हामीसँग पर्याप्त जमिन छ कि छैन खगराजी?
तपाईँले अघि नै भन्नुभयो तराईभन्दा पहाडमा प्रशस्त मात्रामा जमिन छ,
क्षेत्रफलको हिसाबले भनौँ न धेरै छ।
तर मलाई के म तपाईँलाई के भन्न चाहन्छु भने तराईमा त्यस्तो कहाँ छ तराईमा संसद जिल्ला विकास समितिको हललाई लिएर अहिले हामीले संसद चलाइरहेका छौँ।
हजुर,
हामीले तराईमा पनि पूर्वाधारको विकास हामीले धेरै गरेको भन्ने मेरो बुझाइ अहिले पनि हुन्छ। त्यसैले दोस्रो कुरा, राज्यले आँट्यो भने नहुने कुरा के
हो?
राज्यसँग आँट छ, साहस छ, हिम्मत छ, जोस छ र उसले गर्नुपर्छ भन्ने प्रकारको जुनुन छ भने हरेक कुरा सम्भव हुन्छ। जहाँसम्मलाई आखिरमा राजधानी त तराईमा पनि बनाउने छलफल त चलेकै छ, अहिले भएकै ठाउँलाई कन्टिन्यू गर्ने मात्रै दस छैन, जेटाको माछा पोखरी वरिपरि बनाउने कि दुई जेटा अस्पतालको पछाडि बनाउने कि अस्तरियातिर लैजाने कि लगायत गोदावरी पुर्याउने कि भन्ने प्रश्न त तराईमा पनि छ। त्यसैले संरचना त हामीले तराईमा बनाए पनि पहाडमा बनाए
नयाँ बनाउनै पर्ने हो, नयाँ बनाउनै पर्छ, हामीले नयाँ संरचना बनाउनुको विकल्प छैन।
त्यो नयाँ तराईभन्दा पहाडमा बढी किन सम्भव छ भने तराईमा जमिन धेरै महँगो छ,
मलाई
थाहा छ। भोलि हामीले अधिग्रहण गर्नु पऱ्यो भने त्यहाँको एकै कप्ता जमिन खन्न 50 लाख खर्च गर्नुपर्ने अवस्था हुन्छ, तर पहाडमा त्यो 50 लाखले धेरै ठुलो सङ्ख्यामा धेरै ठुलो मात्रामा जमिन खरिद गर्न सकिन्छ। पहाडमा जनशक्ति पर्याप्त मात्रामा प्राप्त हुने अवस्था हुन्छ, सस्तो मजदुर, सस्तो श्रम, सस्तो वस्तु उत्पादन धेरै कुराहरू हुन्छ। हो, केही तराईबाट किन्नुपर्ने कुराहरू होला, तर मुख्य कुरा हामीले तराई र पहाडको सन्तुलित विकासको कुरा हो। राजधानी पनि तराईमा, शैक्षिक केन्द्र पनि तराई, प्रशासनिक केन्द्र पनि तराई, आर्थिक केन्द्र पनि तराई र अन्य सम्पूर्ण सम्भावनाका क्षेत्रहरूलाई तराई बनाइदिने हो भने त्यसपछि पहाडले हाम्रो सङ्घीय संरचनाभित्र
खगराजी जाँदा जाँदै अन्त्यमा छु म कार्यक्रमको तपाईँसँग, यसपछि हामी एनपी साउसँग कुराकानी गर्दैछौँ। उहाँलाई मैले 7:45 समय लिएको थिएँ, 2-3 मिनट गइसकेको छ। खगराजी, अब जाँदा जाँदै अन्त्यमा, जस्तो प्रदेशको नामाङ्करणले पनि यतिखेर चर्चा पाएको छ, प्रदेशको नाम चाहिँ के राख्ने होला सबै जनतालाई सम्मान हुने गरेर?
अब प्रदेशको नाम चाहिँ सेती र महाकालीका सम्पूर्ण हिमाल पहाड तराईका जनताको भावना, यहाँको इतिहास, संस्कृति र मौलिक पहिचानको प्रतिबिम्बित हुने शब्द चयन गर्नुपर्छ। यसका लागि अब कुनै अमुक क्षेत्र विशेष र परिवेश विशेषका चिजहरू ल्याउनुहुन्न भन्ने मेरो बुझाइ हो। अब शब्दकै बारेमा त अलिकति सोच्नुपर्छ।
हस् हस्, थ्याङ्क यू सो मच, बडो महत्त्वपूर्ण समय दिनुभयो खगराजी, म यहाँलाई धेरै धेरै धन्यवाद दिन चाहन्छु। थ्याङ्क यू सो मच। यतिखेर हामीसँग हुनुहुन्थ्यो नेपाल कम्युनिस्ट पार्टीका प्रदेश नम्बर 7 का प्रभावशाली नेता खगराज भट्ट हुनुहुन्थ्यो, उहाँसँग हामीले चर्चा परिचर्चा र बहस गऱ्यौँ। अब हामी नेपाली काङ्ग्रेसका प्रभावशाली नेता, पूर्व मन्त्री, नेता, नेपाली काङ्ग्रेसका केन्द्रीय सदस्य एनपी साउसँग हामी कुराकानी गर्दैछौँ, खास गरी प्रदेश नम्बर 7 को राजधानी र प्रदेशको नामाङ्करण विषयमा। यतिखेर जनमत विभाजित भइरहँदा प्रदेशको राजधानी पहाडमा राख्दा ठिक होला या तराईमा राख्दा ठिक होला, यस विषयमा पछिल्लो समय गहन छलफल पनि भइरहेको छ। संसदको विशेष सुझाव समितिले बहस गरिरहेको छ र विभिन्न व्यक्तित्वहरूबाट सरसल्लाह लिइरहेको छ, सुझाव लिइरहेको छ र उहाँहरूसँग कुराकानी हुँदा हिजो दिनभरि उहाँ मुख्यमन्त्री, सभामुख र नेताहरूसँग छलफलमा रहेको र यस क्षेत्रबाट प्रतिनिधित्व गरिरहनुभएका प्रतिनिधि सभाका मान्य सांसदहरूसँग पनि उहाँहरूले गहिरैमी गएर यसको छलफल गरिरहनुभएको, यहाँहरूलाई जानकारी गराउनुपर्छ। खास गरी भारतको गुजरातमा पनि हेर्ने भने ठुलो सहर अहमदाबाद, अहिले यहाँहरू सबैलाई थाहा छ, त्यहाँ पनि ठुला सहरहरूलाई धेरै प्रायोरिटीमा राखेको देखिँदैन। चाहे त्यो राजधानी अमेरिकाको कुरा गरौँ, न्युयोर्कलाई छोडेर अल्बानीको आउँछ, क्यालिफोर्नियाको कुरा गरौँ, यी विश्वका उदाहरणहरू देखिन्छन्। जस्तो प्रदेश नम्बर 7 को कुरा गरौँ, प्रदेश नम्बर 7 मा 19,539 वर्ग किलोमिटर यसको क्षेत्रफल रहेको छ। यहाँहरू सबैलाई मैले जानकारी गराएँ, जहाँ चाहिँ पहाडको क्षेत्रफल हेर्ने हो 7 वटा जिल्लाको भने 14,994 वर्ग किलोमिटर छ भने 2 वटा तराईको जिल्लाको क्षेत्रफल 4,800 वर्ग किलोमिटर रहेको छ। झन्डै हेर्दा 3 गुणा पहाडको भनौँ न क्षेत्रफल बढी देखिन्छ। र जनसङ्ख्याको कुरा गर्ने भने झन्डै पुरानो तथ्याङ्कलाई मैले यहाँहरूको माझमा राखिरहेको छु, 25,52,000 को हाराहारीमा रहेको हाम्रो प्रदेश नम्बर 7 को पुरानो जनसङ्ख्याको आधारमा हेर्ने भने तराईको तुलनामा पहाडमा अहिले पनि जनसङ्ख्याको मात्रा केही कम छ, अर्थात् झन्डै 3 लाखको हाराहारीमा कम देखिए तापनि जनसङ्ख्यिकी रूपमा अहिले पनि हामीले सन्तुलन मिलाउनु पर्ने आवश्यकता देखिन्छ। र खास गरी प्रदेशको राजधानीको निर्धारण गर्दा सामाजिक, आर्थिक, भौगोलिक, राजनीतिक र विकासका पूर्वाधार र विस्तारको सम्भावनालाई आधार मानेर प्रदेशको राजधानी निर्धारण गरिन्छ, जसका लागि पूर्वाधार, सुरक्षा, प्रतिफल र प्रदेश नम्बर 7 को सन्तुलित विकासका लागि हामीले सबैलाई ध्यान दिनुपर्छ। यति भन्दै म कार्यक्रममा यतिखेर छोटो कमर्सियल ब्रेकमा जान्छु, ब्रेक पछि हामी कुराकानीलाई लिएर आउँछौँ। आदरणीय श्रोतापन यहाँहरु सम्पूर्णलाई स्वागत छ कार्यक्रम तातो बहस सुन्नुहुन्छ तातो बहसमा एकैछिनपछि हामी एनपी साउसँग कुराकानी गर्छौँ उहाँको टेलिफोन उठेको छैन र यतिखेर हामी कुराकानी गर्दैछौँ खास गरी पछिल्लो समय प्रदेश नम्बर सातको राजधानी दिपायलकी धनगढी तराईकी पहाड यस विषयमा जनमत विभाजित भइरहँदा प्रदेश नम्बर सातको सन्तुलित विकासका लागि प्रदेशको राजधानी डडेलधुरा डोटी या कैलाले कहाँ राख्दा ठिक होला यी यावत विषयमा हामी कुराकानी गर्दैछौँ खास गरी सामाजिक आर्थिक राजनीतिक भौगोलिक र विकास र विस्तारका रूपले हेर्ने भने भौतिक पूर्वाधार कुन ठाउँमा पर्याप्त हुनसक्छ यी यावत विषयमा रहेर कुराकानी गर्दैछौँ यतिखेर हाम्रो बिचमा लोकेन्द्र लम्साल हाम्रो बिचमा हुनुहुन्छ राष्ट्रिय जनमोर्चाका केन्द्रीय सदस्य प्रदेश नम्बर सातका अत्यन्त प्रभावशाली नेता लोकप्रिय नेता यतिखेर हाम्रो बिचमा हुनुहुन्छ उहाँलाई म वेलकम गर्छु लोकेन्जी यहाँलाई स्वागत छ कार्यक्रम तातो बसमा
धन्यवाद यहाँलाई नमस्कार
आराम हुनुहुन्छ लोकेन्जी
म ठिक छु
हामी कुराकानी गर्दैछौँ यतिखेर प्रदेश नम्बर सातको राजधानी को विषयमा नामाङ्कनको विषयमा बहस गर्नु पूर्व मैले एउटा प्रश्न यहाँनिर जोडेँ तपाईँलाई खास गरी प्रदेश नम्बर सातको सरकारले गरिरहेको कामप्रति यहाँहरूले बेला बखतमा आन्दोलन गरिरहनु भएको छ टिका टिप्पणी गर्दै सडकमा चाहिँ विभिन्न किसिमका विरोध कार्यक्रम गरिरहनु भएको छ हिजो पनि तपाईँहरूले कञ्चनपुरमा कार्यक्रम गर्नुभयो हिजो हो कि अस्ति हो तपाईँहरूले खास प्रदेश सरकारको विरुद्ध हो या जिल्ला प्रशासनका विरुद्ध हो कसका विरुद्ध तपाईँहरूले कार्यक्रम गरिरहनु भएको यतिखेर
होइन अब यो सानो माछा र ठुलो माछा छ नि देशमा हामीले ठुलै माछाका विरुद्ध आन्दोलन अर्थात्
भनेपछि केन्द्र सरकारका लागि तपाईँहरूले
अब सिङ्गो सिस्टमका विरुद्धमा खास गरी सङ्घीय शासन प्रणालीको खारेजीका सन्दर्भमा अहिले जनताको ढाड फेक्ने गरी साइकलमा समेत कर लगाउने प्रवृत्तिका विरुद्धमा र त्यो नीतिका विरुद्धमा अनि जुन जनतालाई आवश्यक पर्ने मल बिउ खाद आपूर्ति गर भनेर चाहिँ हामीले आन्दोलन चलाइरहेका छौँ र कञ्चनपुरको सन्दर्भमा हामीले स्थानीय समस्याहरू सुदूरपश्चिमाञ्चल विश्वविद्यालय लगायतका विषयलाई लिएर पनि हामीले आन्दोलन उत्थान गरिरहेका छौँ त्यसै गरी निर्मला पन्त हत्याकाण्डको विषयमा लगायत समग्र देश र खास गरी जिल्लामा भएका महिलामाथिका हिंसाका घटनाका विरुद्धमा हामीले आन्दोलन चलाइरहेका छौँ
भनेपछि तपाईँहरूले निरन्तर सरकारको खबरदारी गर्दै हुनुहुन्छ यस्ता घटनाको सत्य तथ्य छानबिन गर्ने कुरा गर्दै हुनुहुन्छ पछिल्लो समय प्रदेश नम्बर सातमा आपराधिक घटनाहरू बढ्दै गएको छन् यसलाई कसरी हेर्नु भएको छ तपाईँहरूले भन्नुहोस् त राष्ट्रिय जनमोर्चाले
हामीले लगातार भन्दै गएका छौँ देशमा जब सङ्कट पर्छ देशमा राजनीतिक अस्थिरता उत्पन्न हुन थाल्छ देशमा चाहिँ जनता र देशका हित विपरीतका क्रियाकलापहरू सरकार र अन्य पक्षबाट हुन थाल्छन् त्यति बेला हामीले कटवालको रूपमा काम गरिरहेका छौँ जनतालाई सचेत गर्ने काम गरिरहेका छौँ र तत्कालीन अवस्थामा प्रदेश नम्बर सातमा मात्र होइन समग्र देशमै हत्या हिंसाका श्रृङ्खला बढेका छन् यहाँहरूले देख्नुभएको छ आज अहिले भर्खरै एकछिन अगाडि मात्रै मैले एउटा समाचार पत्रिका पढिरहेको थिएँ त्यसको डाटा अनुसार प्रतिदिन तिनवटा हिंसा बलात्कारका घटनाहरू देशमा घटिरहेका छन् र त्यसको प्रभाव सुदूर यो प्रदेश नम्बर सातमा र त्यसमा पनि कञ्चनपुरमा अत्यन्त बढेर गएको छ एउटै नगरपालिकामा तिनजना महिलाहरू
किन बढिरहेको होला जस्तो लाग्छ लोकेन्जी जस्तो पछिल्लो समय आपराधिक घटनाहरू बढिरहेको छ सरकारको उपस्थिति देखिँदैन स्थानीय प्रशासन र भनौँ न प्रदेश सरकारको उपस्थिति देखिँदैन जनता चाहिँ हैरान परेशान छन् आक्रोशित छन् जनता चाहिँ भनौँ न एउटा भ्रमपूर्ण एउटा भयपूर्ण वातावरणमा बस्नु परेको छ त्रसित छन् जनता यो परिस्थिति कसरी आयो किन यस्ता घटनाहरू बढ्दै गएको छ भन्नुहोस् त
यसको मूल कारण त राज्य प्रणाली नै हो राज्य सञ्चालन गर्ने जुन नीति छ त्यो नै यसको मुख्य कारण हो बेरोजगारीबाट उत्पन्न चाहिँ तनाव त्यसपछि गएर चाहिँ नैतिक शिक्षाको अभाव नैतिक आचरणको अभाव एउटा पाश्चात्य संस्कृतिको चाहिँ बिगबिगी र राज्यले अपराधीहरूलाई नियन्त्रण गर्न नसक्नु र अपराधलाई नियन्त्रण गर्न नसक्नु र अपराधीहरूमाथि कडा कारवाही गर्नुको सट्टा अपराध गर्ने खास गरी हत्याराहरूलाई मन्त्री बनाउने जुन प्रवृत्ति बढ्दै गएको छ त्यसको परिणाम आज देशमा एउटा जुन चाहिँ खालको एउटा चाहिँ त्यसलाई डिप्रेसनको मानसिकतामा आज बेरोजगार युवाहरू चाहिँ गइरहेका छन् मान्छेहरू बेरोजगार भइरहेका छन् त्यो मुख्य रूपमा राज्य प्रणाली राज्य सञ्चालन गर्ने नीति नै मुख्य कारक तत्त्व हो र यसको पछाडि जुन चाहिँ खालको चाहिँ राजनीतिमा गुन्डागिर्दी चाहिँ बढ्दै गइरहेको छ खास गरी मैले यसलाई भन्ने गरेको छु इटलीको राजनीतिको पुनरावृत्ति नेपालमा भइरहेको छ इटलीमा एक समयमा यस्तो अवस्था आएको थियो कि त्यहाँ गुन्डाहरूले राजनीति सञ्चालन गरे सरकार सञ्चालन गरे आज त्यही प्रवृत्तिको चाहिँ पुनरावृत्ति नेपालमा चाहिँ दोहोरिरहेको छ त्यस कारणले यो अत्यन्त दुःखदायी स्थिति हो आज एकातिर अपराधले जनता प्राय नाम भएका छन् भने अर्कोतिर सरकारले जुन चाहिँ करको चाहिँ वृद्धि गरेको छ मूल्य महँगी चाहिँ बढेको छ यसले जनताहरू अत्यन्त त्राही माम भएका छन् यति तराईमा हाम भएका छन् कि बैतडीको एउटा ग्वालले जङ्गलबाट आएको चिचुवाले एक समयमा बैतडीको त्यो गाउँ वरपरका चाहिँ जनता जसरी त्रसित थिए त्राईमाम थिए आज त्यही अवस्थामा चाहिँ जनता पुगेको छ।
ओके लोकेनजी 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 म ब्रेकमा यतिखेर भनौँ न खास गरी टाइम चेकको पालो भएको छ, तपाईँ होल्डमै बस्न मैले आग्रह गरेँ, प्राविधिक मित्रले मलाई सङ्केत गर्दै बिहानको 8 बजेको छ।
This FM 93.8 Time Check.
It's 8 AM.
इस टाइम चेक का प्रायोजक
टीवी हेर्ने इन्टरनेशनल तरिका दिस होम डिलाइटफुल लाइफस्टाइल।
आदम सर तपाईँ यहाँहरू सम्पूर्णलाई स्वागत छ। हामी कुराकानी गर्दैछौँ प्रदेश नम्बर 7 को तराई राख्ने, राजधानी या पहाडमा लग्ने, यो विषयमा हामी बस गरिरहँदा भर्खरै हामीले कुराकानी गऱ्यौँ खगराज भट्टसँग। हामी एनपी साउसँग एकैछिनपछि कुराकानी गर्दैछौँ भने यतिखेर हामीसँग कुराकानीका लागि जसरी हामी कुराकानी गरेका छौँ पछिल्लो समय राष्ट्रिय जनमोर्चाका केन्द्रीय सदस्य लोकेन्द्र लम्सालसँग कुराकानी गर्दैछौँ र लोकेन्जीलाई म पुनः वेलकम गर्छु। पुनः स्वागत छ लोकेन्जी यहाँलाई।
धन्यवाद।
अब जस्तो यो प्रदेशको राजधानी र नामाङ्कनको विषयमा हामी बहस गरिरहँदा प्रदेश नम्बर 7 को विशेष एउटा समिति बनेको छ, संसदको सुझाव समितिले अबको 2 दिनपछि चाहिँ एउटा राय परामर्शपछि एउटा निष्कर्ष निकालेर सुझाव दिँदैछ प्रदेशको राजधानी धनगढी या दिपायल के दिनुहुन्छ उहाँहरूको हेर्न बाँकी छ, तर यो पूर्व सन्ध्यामा हामी तपाईँसँग बहस गर्दैछौँ। अब तपाईँको विचार सुन्छौँ, प्रदेश नम्बर 7 को राजधानी तराई राख्ने या पहाडमा राख्ने, यहाँको विचार सुनौँ म।
हजुर, सबभन्दा पहिले कुनै पनि राज्यको एउटा निकायको सेन्टर कहाँ राख्ने भन्ने कुरा हसुवाको भरमा निर्णय गरेर हुँदैन। त्यसका आधारहरू, वैज्ञानिक कारणहरू, तथ्यहरूको आधारमा नै त्यसको चाहिँ सेन्टर कहाँ राख्ने, केन्द्रबिन्दु कहाँ बनाउने भन्ने कुराहरू चाहिँ निर्देशित गर्नुपर्छ। र हाम्रो पार्टीले राजधानीको जब देशमा विवादहरू, प्रदेशका राजधानीका विवादहरू उठे, हाम्रो पार्टीले लगातार एउटा कुरामा जोड दिँदै आएको छ कि यस्ता विषयहरूमा जनतालाई विभक्त गर्ने प्रकारले जुन गतिविधिहरू र वातावरण तयार गरिन्छ त्यो घातक हुन्छ। यसका लागि सेन्टर कहाँ राख्ने भन्नका लागि एउटा विज्ञहरूको टोली बनाइनुपर्छ। विज्ञहरूको टोली, विज्ञहरूको जुन आयोग छ, त्यस्तो आयोग जसको सिफारिसलाई अनिवार्य तह चाहिँ सरकारले मान्नु परोस्, त्यो प्रकारको आयोग बनाएर सेन्टर तोक्नुपर्छ। धनगढी तोक्ने कि डन्जा तोक्ने कि बैतडी तोक्ने कि दिपायल तोक्ने कि, यी तपसिलका विषय हुन्। मुख्य रूपमा अहिले जो सरकारले प्रदेश नम्बर 7 को प्रदेश सरकारले जुन एउटा सुझाव समिति बनाएको छ यसको कुनै अर्थ छैन।
तर सुझाव समितिले यतिखेर प्रतिनिधि सभामा प्रतिनिधित्व गर्नु भएका मान्य सांसदहरू भयो, यस क्षेत्रका नेताहरूसँग भयो, विज्ञहरूसँग परामर्श लिएर तराईमा राख्ने कि पहाडमा राख्ने भनेर निष्कर्षसहित उहाँहरूले प्रतिवेदन बुझाउँदै हुनुहुन्छ नि त।
होइन, बुझाउनु होला, मलाई थाहा छ 2047 सालमा जुन सुझाव आयोगले जुन बनायो नि, सुझाव आयोगले दिने चिज निर्णय होइन, मैले भनेको चिज र यो सुझाव आयोगले दिने चिज, सुझाव आयोगले त सुझाव दिने हो, हामीले भनेको के हो भने एउटा आधिकारिक अधिकार सम्पन्न आयोग गठन गर्नुपर्छ र त्यो आयोगले सिफारिस गरेको ठाउँलाई राजधानी तोकिनुपर्छ जो जनताको लागि सर्वमान्य हुन्छ।
तर अहिलेको अवस्थामा हेर्ने भने लोकेनजी, जस्तो यो पछिल्लो समय भूगोलको रूपमा राख्ने कि जनसङ्ख्याको रूपमा राख्ने कि सबैलाई पाएक पर्ने भौतिक पूर्वाधार, सुरक्षा, प्रतिफल, आर्थिक, सामाजिक, राजनीतिक, भौतिक पूर्वाधारका रूपले पनि भोलि विस्तार र विकास गरिने हरेक भनौँ न हामीले इन्डेक्सलाई आधार मानेर गर्ने भने प्रदेशको राजधानी पहाड ठिक होला कि तराई ठिक होला, यहाँको विचार, यहाँको पार्टीको विचार सुनौँ हामी।
मैले पहाड र तराई भन्दा पनि राजधानी तराई पनि ठिक हुन्छ, पहाड पनि ठिक हुन्छ। मुख्य रूपमा पहिलो कुरो एउटा विज्ञहरूको आयोग बनाउनुपर्छ र त्यो आयोगले सिफारिस गरेको ठाउँमा राजधानी हुनुपर्छ। किन हुनुपर्छ भन्दाखेरि राजधानीको विवादले जनता विभक्त हुने डर हुन्छ। तपाईँले 2019-20 सालतिरको कुरा हो सायद, प्युठानमा बिजुवारमा सदरमुकाम बनाउने कि खलङ्गा बनाउने भन्ने विषयले तपाईँको ठुलो विवाद ल्याएर त्यहाँ एउटा चाहिँ युद्धको स्थिति सुरु भयो। आज तपाईँले देख्नु भएको छ तपाईँको राजधानीको विषयले ठुल्ठुला आन्दोलन भएका छन् प्रदेश नम्बर 7 मा पनि। त्यस कारणले गर्दाखेरि जनतालाई एउटै ठाउँका जनतालाई विभक्त पर्ने पार्ने खालको किसिमले चाहिँ हामी जान हुँदैन। सुझाव आयोगको कुनै अर्थ छैन, सुझाव आयोगले दिएको निर्णय सरकारले मान्न बाध्य छैन, त्यो सुझाव हो, सुझाव भनेको निर्णय होइन। र हामीले भनेको एउटा जुन एउटा विज्ञहरूको आयोग बनाउने र त्यो आयोगले सिफारिस गरेको ठाउँलाई नै राजधानी तोक्नुपर्छ भन्ने हाम्रो मान्यता हो।
त्यस
कारणले यसमा तराई या पहाडको कुरा होइन।
अब लोकेनजी, प्रदेशको नाम चाहिँ के राख्ने होला, यतिखेर बहस चलेको जो खप्तर राख्ने कि सेतीमाकर राख्ने कि मानसखण्ड राख्ने कि भनौँ न विभिन्न टिका टिप्पणीहरू, सुन्दर पश्चिम राख्ने कि सुन्दर सुदूरपश्चिम राख्ने कि, हरेक नाममा चाहिँ यतिखेर भनौँ न बहस चलिरहेको छ।
हामीले हाम्रो पार्टीले जब देश चाहिँ संघीयतामा जाने कुराकै बेला हामीले भन्यौँ देशमा 7 वटा प्रान्तको आवश्यकता छ, ती भनेका प्रान्त भनेका प्रशासनिक इकाइको सन्दर्भमा र सरकारको सन्दर्भमा होइन, ती इकाइहरू हुनुपर्छ। र त्यति बेला हामीले चाहिँ ती 7 वटा प्रान्तका नामहरू हामीले चाहिँ किटानी गरेका थियौँ, जस्तै गण्डकी प्रदेश भनेका थियौँ, गण्डकी प्रदेश पास भएको छ। हामीले चाहिँ कर्णाली प्रदेश भनेका थियौँ, कर्णाली प्रदेश पास भएको छ। र यो प्रदेश नम्बर सातको नाम चाहिँ महाकाली राखिनुपर्छ भन्ने हामीले चाहिँ हाम्रो चाहिँ धारणा अगाडि नै ल्याइसकेका छौँ।
भनेपछि महाकाली प्रदेश नम्बर सातको राजधानी भनौँ न नाम राख्नुपर्छ भनेर यहाँले भनिरहनु भएको छैन,
हामीले चाहिँ हाम्रो धारणा अगाडि सारिसक्यौँ।
हस्, थ्याङ्क यू सो मच, बडो महत्त्वपूर्ण समय दिनुभयो लोकेन लम्सालजी, यहाँलाई म धेरै धेरै धन्यवाद दिन चाहन्छु।
हजुर, तपाईँले विचार राख्ने मौका दिनुभयो, धन्यवाद।
हस्, थ्याङ्क यू सो मच। यतिखेर हामीसँग राष्ट्रिय जनमोर्चाका केन्द्रीय सदस्य एवं कञ्चनपुर जिल्लाका जिल्ला अध्यक्ष प्रदेश नम्बर सातका नेता लोकेन्द्र लम्साल हामीसँग हुनुहुन्थ्यो। अब हामी कुराकानी गर्दैछौँ खास गरी नेपाली काङ्ग्रेसका नेता एनपी साउसँग हामीले समय लिएका छौँ। उहाँलाई मैले टेलिफोन लाउन मैले आग्रह गरेको छु प्राविधिक मित्रलाई, खास गरी एनपी साउसँग हामी कुराकानी गर्ने प्रयासमा लागिरहेका छौँ। पछिल्लो समय प्रदेश नम्बर सातको राजधानी दिपायलकी धनगढी यो विषयमा हामी बहस गरिरहेका छौँ पछिल्लो समय, खास गरी हामीले खगराज भट्टसँग पनि कुराकानी गऱ्यौँ नेपाल कम्युनिस्ट पार्टीका नेता, र भने भर्खरै मात्र हामीले कुराकानी गऱ्यौँ लोकेन्द्र लम्सालसँग कुराकानी गऱ्यौँ भने, अब हामी कुराकानी गर्दैछौँ नेपाली काङ्ग्रेसका नेता एनपी साउसँग, खास गरी पछिल्लो समय प्रदेश नम्बर सातको राजधानीलाई लिएर जनमत विभाजित छ, पहाडमा राख्ने या तराईमा राख्ने, आफ्नै तर्क वितर्कहरूका बीचमा वास्तविक प्रदेश नम्बर सातको आर्थिक सामाजिक राजनीतिक भौगोलिक पूर्वाधार विकास र विस्तारका रूपमा हेर्ने हो भने प्रदेश नम्बर सातको राजधानी उपयुक्त स्थानमा राख्नुपर्छ, र जहाँ जनसङ्ख्याका हिसाबले होस् चाहे यस प्रदेशको समग्र समृद्धि र विकासका रूपमा पनि यो प्रदेशले फड्को मार्न सकोस्, यावत विषयमा सबैको ध्यान गएको छ। र प्रदेशको कुल क्षेत्रफलको कुरा गरौँ, 19,539 वर्ग किलोमिटर रहेको छ भने प्रदेशको जनसङ्ख्या 25,00,000भन्दा केही बेसी देखिन्छ, र यो परिस्थितिमा पछिल्लो समय पहाडको तुलनामा तराईमा जनसङ्ख्या बढी छ, तर क्षेत्रफलको रूपमा झन्डै 3 गुणा बढी पहाडको क्षेत्रफल रहेको छ। यो बीचमा चाहिँ हामी पछिल्लो समय कुराकानी गर्ने प्रयासमा छौँ, उहाँको टेलिफोन उठिरहेको छैन भनेर प्राविधिक मित्रले मलाई सङ्केत गर्दै हुनुहुन्छ। कार्यक्रममा यतिखेर म छोटो कमर्सियल ब्रेकमा जान्छु। आदर सदाफ यहाँहरू सम्पूर्णलाई स्वागत छ। कार्यक्रमको अन्तिम खण्डमा छु, मसँग 5 मिनट मात्रै बाँकी छ, र यो समयमा हामीले जोड्ने प्रयासमा लागिरहेका थियौँ, उहाँको टेलिफोन नै उठेको छैन। खैर, अब हामी यतिखेर कुराकानी गर्दैछौँ विवेकशील साझा पार्टीका प्रदेश नम्बर सातका सहसंयोजक दिनेश राज भण्डारीसँग, खास गरी प्रदेश नम्बर सातको राजधानी दिपायल या धनगढी तराई राख्ने या पहाड राख्ने, खगराज भट्टले पहाडको कुरा गरिरहँदा लोकेन्द्र लम्सालजीले फरक धारणा राखिरहँदा यतिखेर विवेकशील साझा पार्टीका नेता के भन्नुहुन्छ? दिनेश राज भण्डारीलाई म वेलकम गर्छु। भण्डारीजी, यहाँलाई स्वागत छ कार्यक्रममा।
धन्यवाद।
आराम हुनुहुन्छ भण्डारीजी?
एकदम
ठिक। पछिल्लो समय हामीले खगराज भट्ट लगायतका नेताहरूसँग कुराकानी गऱ्यौँ, प्रदेशको राजधानीको विषयमा कुरा गर्ने हो भने पूर्वाधार सुरक्षा आर्थिक सामाजिक राजनीतिक हरेक विषयले जनसङ्ख्या भूगोलका हिसाबले हेर्ने हो भने पनि प्रदेशको राजधानी तराई र पहाडलाई लिएर यतिखेर जनमत विभाजित छ, यहाँलाई राम्रोसँग थाहा छ। यतिखेर प्रदेशको राजधानीको विषयले विशेष सुझाव समितिले प्रस्ताव गर्नुभन्दा पूर्व हामी बहस गरिरहेका छौँ, अब यहाँको विचार सुनौँ, यहाँको पार्टीको विचार सुनौँ, प्रदेशमा प्रदेशको राजधानी तराई राख्ने या पहाड राख्ने?
नवराजी, यो सन्दर्भमा चाहिँ हाम्रो भनेको छ भने जनतालाई चाहिएको समृद्धि हो, र समृद्धिको लागि राजधानी मात्रै गर्दाखेरि मानौ हामी पहाडमै राखौँला, पहाडमा राख्यो भने एक ठाउँमा राख्यो भने कुनै एक ठाउँमा मात्रै राजधानी हुने हो, चाहे तराईमा राखौँ चाहे पहाडमा राखौँ। र त्यो भन्दैमा मैले धेरै तर्क पनि सुनिरहेको छु, यही तातो बसमै तपाईँकै कार्यक्रम पनि धेरै सुने, र नेताहरूले चाहिँ पहाडमा राख्यो भने पहाडको जनतामा न्याय हुन्छ भन्दैछन्, तराईमा राख्यो भने कसैले तराईमा न्याय हुन्छ भन्छन्। तर हामीलाई के लाग्छ भने यो बहुसङ्ख्यक जनताहरू बझाङ, अछाम, दार्चुला, बैतडी विभिन्न ठाउँमा जनताहरू छन्, र तराईमा पनि धेरै ठाउँहरूमा डिप्राइभ ठाउँहरू छन्, र त्यो ठाउँमा चाहिँ एक ठाउँमा लगेर राजधानी राखिदिँदैमा त्यो ठाउँको चाहिँ विकास हुँदैन। त्यसैले मैले हामीले आफ्ना धारणाहरू पनि विभिन्न ठाउँमा भन्ने गरेका छौँ कि एउटा चाहिँ कुनै ठाउँलाई चाहिँ एजुकेसनल सेन्टर बनाउनु पऱ्यो, कुनै ठाउँमा के अरे हेल्थ टुरिज्मको हिसाबले हामीले चाहिँ विकास गर्नु पऱ्यो, कुनै ठाउँमा शैक्षिक एउटा चाहिँ गन्तव्यको हिसाबले विकास गर्नु पऱ्यो, हामीसँग प्राकृतिक स्रोत साधनहरू प्रशस्त छन्, तिनलाई अन्तर्राष्ट्रिय बजारमा कसरी बेच्न सकिन्छ भन्ने खालका योजना ल्याएर तमाम युवाहरूलाई चाहिँ रोजगारीको बाटो महत्त्वपूर्ण कुरा हो। तर हामी राजधानी राजधानी मात्र भनेर हाम्रो यहाँको विकासको मुद्दालाई डाइभर्ट गर्दैछौँ भन्ने मलाई लाग्छ। र अब तपाईँले भन्नुभयो राजधानी कहाँ राख्ने भन्ने सन्दर्भमा, राजधानी कहाँ राख्ने पनि हुन्छ, राजधानी के अरे राख्दैमा धेरै ठुलो फड्को मार्ने अथवा बर्बादै भइहाल्ने,
तर यतिखेर त जुङ्गाको लडाइँ छ नि त दिनेश, यहाँलाई थाहा छ नि त जनसङ्ख्यामा विभाजित छ, जनसङ्ख्या आफ्नै तर्कहरू भनौँ न आम जनमत चाहिँ डिभाइड छ, यतिखेर यहाँले देखिरहनु भएको छ, खास गरी पहाडलाई लिएर पहाडीहरूले पहाडमा भन्दै हुनुहुन्छ, तराईमा बस्ने तराईमा भन्दैछ, यो परिस्थितिमा पहाडको राजधानी या भनौँ प्रदेशको राजधानी पहाडमा राख्दा प्रदेशको विकास होला या तराईमा राख्दा प्रदेशको विकास होला, यहाँले के देख्दै हुनुहुन्छ भन्नुहोस् त?
अब बहुसङ्ख्यक के अरे जनताहरू जहाँ बसोबास गर्छन् उनीहरूको चाहिँ सहज पहुँचको हिसाबले प्रशासनिक राजधानी त्यहाँ आउनुपर्ने हो, र त्यसमा पनि हामीले यो अखण्ड सुदूरपश्चिमको आन्दोलन धेरै उठायौँ, यसमा चाहिँ थारू पहाडी सबै समुदायका मान्छेहरूलाई पाइक पर्ने हिसाबले उनीहरूले पनि ओनरसिप लिने हिसाबले चाहिँ राजधानी बनाउने हो भने त्यो राजधानी तराईमै हुनुपर्छ। र फेरि पनि म के भन्छु भने हामीले एकचोटि सेटअप गरिसक्यौँ, विज्ञ ल्याएर हामीले अस्थायी राजधानी पनि त्यतिखेर तोक्यायो भने राम्रै हुन्थ्यो, तर हामीले तोकिसकेपछि अब यहाँ एक किसिमको सेटअप भइसकेको संरचना हामीले बनाइसकेका छौँ कि हदसम्म काम चलाउ त भएको छ नि, फेरि यसलाई लग्यो भने हामी एक वर्ष फेरि रुमल लिन्छौँ अनि विकास हाम्रो अवरुद्ध हुन्छ। त्यो भावनाले राजधानी जहाँ छ अहिले ठिकै छ धनगढीमा, तर हामी विकासतिर लागौँ, द्वारी फन्डा चाहिँ मानसरोवरको नाका खोलौँ, तपाईँको चाहिँ दार्चुलामा कुनै जडीबुटी सेन्टर खोलौँ, के अरे दिवालमा प्राविधिक शिक्षालय अथवा कुनै त्यस्ता युवाहरूलाई रोजगारी दिने चिजहरू बनाऊ, बजाङमा अरूको कुनै पूर्वाधार बनाऊ, त्यो हामीसँग लिमिटेड रिसोर्स छ नवराजी।
तर धनगढी तपाईँले भनिरहँदा एउटा तर्क बाहिर आउँछ नि, सुरक्षाको दृष्टिकोणले भनौँ न हाम्रो बोर्डर नजिक छ राम्रो हुँदैन भन्नेहरू छन् नि त, यसलाई तर्कलाई कसरी काट्नुहुन्छ दिनेशजी यहाँले?
अब नवराजी यो 12 शताब्दीको कुरा होइन, अब हामी गुलीले र भरुवा बन्दुकले चाहिँ वार लड्दैनौँ, विदेशसँग सीमामा भयो भने भारतीय सिमानागामा छ भोलि अप्ठ्यारो होला भन्ने हिसाबले जुन एउटा अड्कल गरिदिन्छ। अब मिसाइलको जमाना आइसक्यो, हेर्नुहोस् रडारको कुरा आइसक्यो, त्यस्ता थुप्रै चाहिँ एउटा अत्याधुनिक हिसाबले चाहिँ अब वार लडिन्छ, त्यो हिसाबले चाहिँ हामी कुनै पनि ठाउँमा तपाईँको दार्चुलामा राखेर सुरक्षित हुँदैन, नत्र हामीले लुकाएर राजधानी राखेर अब सुरक्षित हुँदैन। त्यो भावनाले यो समृद्धिको कुरा हो, समृद्धिको बाटोमा लाग्नुपर्छ। र धेरै तर्क मैले सुनेको छु, पहाडमा राख्यो भने तराईमा राख्यो भने खण्डीकरण हुन्छ, जमिन चाहिँ बर्बाद हुन्छ, पहाडमा हुनुपर्छ भन्ने कुराहरू पनि आएको छन्। र के अरे अहिलेसम्म धनगढी राजधानी थियो थिएन नि, के अरे हामी पाँचवटा विकास क्षेत्रको कन्सेप्टमा चाहिँ दिपाली नै सदरमुकाम थियो हाम्रो, खै त दिपालमा के विकास हुन सक्यो? त्यसै कारणले हामी राज्यले नीति बनाउनुपर्छ कि विकास गर्नको लागि, कहाँ चाहिँ के खालको, अघि हामीले भन्यौँ नि यो सुन्दर सुदूरपश्चिम अभियानमा हामीले लागेको बेलामा 14 वर्ष अगाडिदेखि सुदूरपश्चिमका ब्याकबोन प्रोजेक्टहरू यो हुन् भनेर 21 मागहरू हामीले जुन दिएका थियौँ, त्यो मागमा टिकेर सरकारले गरे भए हरेक सदरमुकामसँग के अरे तपाईँको बाटो बनाउने, एयरपोर्टहरू सञ्चालनमा ल्याउने, जडीबुटी प्रशोधन केन्द्र खोल्ने, पर्यटन कार्यालयको स्थापना गर्ने, यस्ता कुराहरू जो गरेका थियौँ त्यो कुरा गरे भए आज माइग्रेसनै हुन्थेन कि, धनगढीमा मान्छे बसिरहेको छ र धनगढीमा पनि सक्षम मान्छेहरू अमेरिका काठमाडौँ गइरहेको छ, काठमाडौँ अमेरिका गइरहेको छ। त्यो कारणले हाम्रो सबैभन्दा ठुलो चाहिँ एउटा नीति बनाएर यहाँको समृद्धिलाई फोकस गरेर
गरेपछि अहिलेको लागि धनगढीको विकल्प छैन त्यसो भए दिनेश यहाँको विचारमा?
मेरो विचारमा छैन।
अब प्रदेशको नाम चाहिँ के राख्ने होला, खास गरी यतिखेर बहस चलिरहेका विषयहरूमा हेर्ने भने प्रदेशको नामलाई लिएर पनि त यतिखेर जनमतमा चाहिँ खास गरी यतिखेर टिका टिप्पणी हुन थालेको छ।
नवराजी अब नामको सन्दर्भमा के छ भने जुन नाम राखे पनि सुदूरपश्चिमका प्राकृतिक स्रोत साधन अथवा नदीनाला तपाईँको चाहिँ कुनै ऐतिहासिक पुरुषको नामबाट त्यस्तो जे राखे पनि हुन्छ, यो हाम्रै प्रदेशका को नाम हो भनेर हामीले बुझ्नुपर्छ। त्यसमा अब महाकाली राख्यो भने महाकाली सेटी कर्णाली के अरे अथवा तपाईँको छपतड यस्तो राख्दाखेरि कसैलाई अप्ठ्यारो हुन्छ भने हामीले विगतमा मुद्दा उठाएका छौँ। हामी अब पर्यटन प्रवर्धनमा नलागिकन हाम्रो के अरे हाम्रो यहाँको युवाले रोजगारी पाउँदैन र बहुसङ्ख्यक हिसाबले चाहिँ यहाँको यो क्षेत्रलाई चिनाउने भने सुन्दर पश्चिम राखिदियो भने।
थ्याङ्क यू सो मच दिनेशजी, थ्याङ्क यू सो मच। यतिखेर हाम्रो कार्यक्रमको निर्धारित समय सक्यो, हामीसँग विवेकशील साझा पार्टी प्रदेश नम्बर 7 का सहसंयोजक दिनेश राज भण्डारी हुनुहुन्थ्यो। आजको यो तातो बहसमा हामीले प्रदेशको राजधानी तराई राख्ने या पहाड राख्ने यो विषयमा हामी अझ 2 दिन बहस गर्छौँ, खास गरी जनता र त्यसै गरी प्रदेशका मान्य सांसदहरूसँग कुराकानी गरेसँगै यसलाई प्रदेश सभाले कसरी पास गर्छ यसको टिका टिप्पणी बहस र हामी चर्चा परिचर्चालाई लिएर आउने बाचा गर्दै आजको यो तातो बहसबाट म पनि बिदा माग्छु। हवस् नमस्कार।